मत्ती को पुस्तक 13 अध्याय में अनि यो खण्ड बुझ्नलाई चाहिँ यो अध्याय बुझ्नलाई चाहिँ चाबी पद चाहिँ 10 र 11 पदमा छ यो बुझ्नलाई चाहिँ यो दुईटा पदले चाहिँ निकै मद्दत गर्छ हामीलाई त्यसैले एकचोटि त्यहाँ नै पढौँ है 10 र 11 अब एउटा कुरा उहाँले चाहिँ कस्तो भने यहाँ 7 वटा उखानहरू भन्न थाल्नुहुन्छ योभन्दा अगाडि यसरी सिकाउनु भएको थिएन उहाँले है स्पष्ट बुझिने भाषामा बोल्नुहुन्थ्यो अब चाहिँ अर्कै तरिकाले उहाँले सिकाउन थाल्नुहुन्छ उहाँलाई इन्कार गरेको पक्का भएपछि 11 र 12 अध्याय पुरा भएपछि चाहिँ अब उहाँको सिकाउने तरिका बदलिन्छ अनि चेलाहरूले चाहिँ बुझ्न चाहन्छ किन यसरी सिकाउन थाल्नुभयो अहिले चाहिँ यो उखानहरू किन प्रयोग गर्न थाल्नुभयो त्यसैले त्यहाँ पढ्नेछौँ है 10 र 11 13 को 10 र 11 अनि चेलाहरू आएर उहाँलाई भने तपाईँ तिनीहरूसित किन दृष्टान्तहरूमा अथवा उखानहरूमा बोल्नुहुन्छ 11 पद उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो किनकि तिमीहरूलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू जान्न दिइएको छ तर तिनीहरूलाई दिइएको छैन चेलाहरूले बुझ्न चाहन्छ कि यो भीडलाई चाहिँ किन यसरी अब पहिला कहिले नसिकाएको तरिकाले यो दृष्टान्तमा अलि कसरी अर्थ लाउने जस्तो हुने तरिकाले चाहिँ तपाईँले सिकाउन थाल्नुभएको अनि प्रभुको जवाब चाहिँ के छ तिमीहरूलाई उनीहरूलाई चाहिँ होइन तर तिमीहरूलाई चाहिँ स्वर्गको राज्यको के बुझ्नलाई दिएको छ अरे रहस्य त्यसैले यहाँ लेखेको रहेछ मैले स्वर्गको राज्यको रहस्यहरू चाहिँ यसको विषय हो जब हामी मत्ती 13 आउँछ अब एकछिन यो रहस्य भन्ने शब्दलाई चाहिँ हामीले बुझ्न खाँचो छ नयाँ नियममा ठाउँ ठाउँमा यो शब्द प्रयोग भएको छ अनि जहाँ हेरे पनि अनि म यसो तपाईँलाई कोही कोही टिप्दै हुनुहुन्छ नि टिप्न चाहनुहुन्छ भने समय कारणले मात्र हो म तिनीहरूमा अहिले जान नभ्याएको है FC 3:4-5 FC 3:9 होइन त्यसैले FC 3:4-5 र FC 3:9 त्यसपछि Colossians 1:26 र Romans 16:26 Colossians 1:26 Romans 16:26 त्यहाँ पनि यो शब्द प्रयोग भएको छ रहस्य अनि जहाँ हेरे पनि त्यो रहस्य भन्ने शब्दको अर्थ चाहिँ के हो सुन्नुहोस् अब म बताइदिन्छु है रहस्यको शब्दको अर्थ चाहिँ के हो भने ती सबै ठाउँमा प्रयोग भएको आधारमा चाहिँ कुनै कुरा जुन चाहिँ लुकाइएको जुन चाहिँ गोप्य राखिएको जुन चाहिँ पहिला पहिलाको समयहरूमा पुरानो नियमको अब्राहम मोसा उनीहरूलाई प्रकट नगरिएको तर लुकाएर राखिएको कुराहरू अब आएर यो नयाँ नियमको समयमा भनौँ न अब आएर चाहिँ प्रकट भएको त्यसैले बुझ्नुभयो छोटो नै भन्यो भने पुरानो नियममा प्रकट नभएको कुरा जुन चाहिँ नयाँ नियममा आएर चाहिँ प्रकट गरिएको छ त्यसलाई चाहिँ रहस्य भनिन्छ अनि जस्तो कि ल अब मेरो खल्तीमा एउटा कुरा राखेँ होइन राखेँ होइन छ नि तर त्यो आवाज त थाहा पाइहाल्नुहुन्छ तपाईँले तपाईँलाई दायाँ मेरो यहाँ खल्तीमा दुईवटा कुरा छ के छ मसँग के छ के छ होइन अब अड्कल चाहिँ लाउनु होला मोबाइल होला अरू के छ अब अनि मैले देखाएँ इफ यो छ एउटा सानो कम्प्युटर जस्तो छ अब छ नि मैले खल्तीबाट ननिकालेसम्म यो चाहिँ लुकिएको थियो रहस्य तर अब चाहिँ जुन कुरा विगतमा लुकाएर गोप्य राखेको थियो अब मैले प्रकट गरिदिएको छु होइन अनि त्यसलाई चाहिँ रहस्य भनेको छ अब चाहिँ यो चाहिँ लुकिएको चाहिँ छैन तर रहस्य चाहिँ अब प्रकट भएको छ है अब त्यसैले कति कुराहरू छन् जुन नयाँ नियममा हामीले पढ्छौँ जुन चाहिँ पुरानो नियमकाहरूलाई थाहै थिएन किनभने तिनीहरू लुकाएर राखेको थियो परमेश्वरले हाम्रो खल्तीमा राखिरहनु भएको छ नयाँ नियममा प्रभु येशू आउनुभएपछि चाहिँ अनि त्यसपछि पावलद्वारा पनि यो रहस्यहरू चाहिँ प्रकाशमा ल्याउनु भयो अब चाहिँ लुकाएर राख्नु भएको छैन त्यो प्रकट चाहिँ गर्नुभएको छ तर सबैले चाहिँ देख्दैन फेरि जसको सुन्नलाई कान छ त्यसले मात्र बुझ्छ त्यसैले शर्त चाहिँ के छ त्यो रहस्यहरू जान्नलाई. अब मत्ती तेह्रमा पनि यही अर्थमा प्रयोग भएको छ. एकचोटि हेरौँ मत्ती तेह्र अध्यायको चाहिँ पैतिस पदमा हामी हेरौँ त, तेह्रको पैतिस. प्रभु आफैले यो रहस्य भन्ने शब्दको परिभाषा यसरी दिनुहुन्छ, मत्ती तेह्रको पैतिस. भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर भविष्यवाणीमा के लेखेको थियो, म मेरो मुख केमा खोल्नेछु, दृष्टान्तहरूमा खोल्नेछु, भनेको म उखानहरूबाट सिकाउनेछु. संसारको उत्पत्तिदेखि के राखिएको कुराहरूमा बोल्नेछु, गुप्त राखिएको कुराहरूमा बोल्नेछु. प्रभु यीशु आएर चाहिँ उहिले लुकाइरहेको कुरा चाहिँ अब प्रकटमा ल्याउँदैन. त्यसैले रहस्य भन्दाखेरि चाहिँ हामीले के सोच्नुहुन्न भने, जस्तो कि नेपाली भाषामा हामीले प्रयोग गर्छौँ नि, ओहो उसको मृत्यु त रहस्यमय ढङ्गले मृत्यु भयो, अथवा दरबार काण्ड चाहिँ रहस्यमय भयो भनेको बुझ्न गाह्रो भनेको. त्यसैले त्यो अर्कै अर्थ हो, त्यो रहस्य भने बुझ्न गाह्रो भनेको छ नि. यहाँ चाहिँ रहस्य भनेको बुझ्न गाह्रो भने होइन, जुन कुरा त थाहै पाउन नसक्ने क्या, किनभने खोल्दै जति जुन कुरा चाहिँ अब निकालेपछि अब त बुझ्न गाह्रो छ, अब चाहिँ प्रकट गरिएको छ, बुझ्नुभयो. त्यसैले स्वर्गको राज्यको रहस्यहरू बुझ्न गाह्रो होइन, तर यो चाहिँ नयाँ कुराहरू हुन् जुन चाहिँ अब मात्रै प्रभु येशूले देखाउँदै हुनुहुन्छ. अनि ठ्याक्कै यही बेलामा देखाउनुहुन्छ, योभन्दा अगाडि गर्नुहुन्न. किन यही बेला भने त्यसको कारण छ, जुन स्वर्गको राज्यलाई इन्कार गरेको पछि चाहिँ बल्ल यो रहस्यहरू प्रकट गर्ने बेला आयो. अनि त्यसै गरी सत्र पदमा पनि हेर्नुहोस् त, मत्ती तेह्रको सत्र पदमा प्रभु येशूले भन्नुहुन्छ, स्वर पनि पढौँ, तर तिमीहरूका आँखाहरू धन्य हुन् चेलाहरूलाई भन्ने हुन्छ, किनकि तिमीहरूले देख्नेछन्, तिमीहरूका आँखाले देख्नेछन्, अनि तिमीहरूका कानहरू किनकि तिमीहरूले सुन्छन्, किनकि सत्रपद म तिमीहरूलाई साँचो भन्दछु धेरै भविष्य वक्ता र धर्मी जनहरू, यो पहिलाको अगम वक्ताहरूको कुरा गर्दैन, पुरान नियमका भविष्य वक्ता र भक्त जनहरूले जुन कुराहरू तिमीहरू देख्छौ तिनलाई देख्ने इच्छा गरे. मूसालाई देख्न मन थियो, दानियललाई कति देख्न मन थियो, तपाईँले पढ्नुभयो भने दानियलको पुस्तकमा छ, तै पनि उसलाई भन्छ अब मैले छाप लगाइसकेँ जाऊ अब दानियल, यो चाहिँ धेरै पछि हुने कुरा हो जाऊ. उसलाई देख्ने एकदम इच्छा थियो तर उनीहरूले देखेनन्. तर जुन कुराहरू तिमीहरू सुन्छौ तिनलाई सुन्ने इच्छा गरे तर सुनेन. त्यसैले पुरान नियमको अगमवक्ताहरू विश्वासीले देख्न नपाएको सुन्न नपाएको कुराहरू चाहिँ अल्लाह यी बाह्र प्रेतहरू र चेलाहरूले चाहिँ अब उनीहरूले देख्न र सुन्न पाइरहेका छन्. के स्वर्गको राज्यको रहस्यहरू, नयाँ सत्यताहरू भनेको, पहिला प्रकट नगरिएको नयाँ सत्यताहरू. अब स्वर्गको राज्यको विषयमा त पुरानो नियममा प्रकट भएकै थियो स्वर्गको राज्य है. अनि युदीहरूलाई थाहा थियो होइन, उनीहरूले अलिकति ध्यान दियो भने कि मसीहको राज्य आउँदैछ. त्यसैले त सिमियोन अनि हन्ना बप्तिस्मा दिने यहोन्ना यी व्यक्तिहरू चाहिँ बाटो हेरिरहेका छन् कि मसीहले एउटा राज्य ल्याउनुहुन्छ. बाह्र प्रेतहरू पनि अब तुरन्तै हुन्छ होला भन्दैछ उनीहरूलाई, उनीहरूलाई थाहा छैन कि यहाँ केही नयाँ कुराहरू यहाँ आउँदैछ भनेर. अब मत्ती तेह्र अध्यायमा आएर चाहिँ प्रभुले चाहिँ अब के प्रस्तुत गर्दै हुनुहुन्छ भने नयाँ सत्यताहरू यो राज्यको विषयमा, यही स्वर्गको राज्यकै विषयमा. तर जुन चाहिँ पहिला प्रकट भएन पुरान नियममा त्यसको त्यो पक्ष चाहिँ बताउनु भएको थिएन. स्वर्ग राज्यमा को विषयमा बताउनु भए तापनि त्यसको बारेमा सबै कुरा बताउनु भए नै छ. अब चाहिँ त्यो नबताएको कुराहरू चाहिँ बताउन थाल्नुहुन्छ अनि त्यसलाई चाहिँ भनिन्छ स्वर्गको राज्यको के रहस्य है. अब यो चित्रमा बल्ल आए अहिले छ नि तपाईँ र म एउटा ज्यादै ज्यादै विशेष समयमा जिरहेको छ परमेश्वरको योजनामा है. आदम सृष्टि भएदेखि अनि पछि नयाँ आकाश र नयाँ पृथ्वी आउन हामीलाई बाइबलमा बताएछ है. तर हामी यस्तो समयमा छौँ, एकदमै विशेष समय, किनभने हामी चाहिँ वास्तवमा इतिहासकै यो संसारकै सबैभन्दा ठुलो ठुला दुईटा घटनाहरूको बिचमा जिइरहेको छ. यो दुईटा घटनालाई चाहिँ मैले दुईटा डाँडाले चुचुरोले चाहिँ यहाँ चित्रण गरिँदैछ. इतिहासकै सबभन्दा ठुलो दुईटा घटनाहरू के हुन् त, इतिहासको सबैभन्दा ठुलो पहिलो घटना चाहिँ प्रभु येशूको पहिलो आगमन हो 2000 वर्ष अगाडि है। त्यसैले ख्रीष्टको पहिलो आगमन यो चाहिँ इतिहासकै
एकदम ठुलो घटना, अनि मध्ये एकमा हामीले झन्डै एक घण्टा बिताएन है। कसरी चाहिँ उहाँलाई चाहिँ प्रस्तुत गर्नलाई चाहिँ परमेश्वरले त्यो पुस्तकमा त्यसरी लेख्नु भएको छ, जब समय पूरा भयो, गलती चारको चार होइन, स्त्रीबाट परमेश्वरको पुत्र, परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो जो स्त्रीबाट जन्मिनु भयो, व्यवस्थाको अधीनमा जन्म, त्यो चाहिँ पहिलो आगमन हो। अनि दोस्रो इतिहासको त्यसपछिको सबैभन्दा ठुलो घटना कुन हो तपाईँले भन्न सक्नुहुन्छ? ठिक, ख्रीष्टको दोस्रो आगमन है।
त्यसैले ख्रीष्टको दोस्रो आगमन, जब दोस्रो पटक
मसीह राजा परमेश्वर नै मान्छेको शरीरमा आउनुहुन्छ, पहिलोचोटि त मान्छे बन्नुभयो है, दोस्रोचोटि चाहिँ महिमित शरीरमा आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ यो दुईटा आगमनको बीचमा बाँचिरहेका छौँ। अनि अहिले चाहिँ
यो समय चाहिँ लगभग 2000 वर्ष भइसक्यो है, लगभग होइन 2000 वर्ष। अनि यो बीचको यो अवधि छ, अन्तराल होइन, यो दुईटा बीचको समय, त्यसैले दुई आगमन हरू को बीचको युग भन्यो नि यसलाई होइन, समय युग
अवधि होइन, दुई आगमनहरू बीच, अनि हामी चाहिँ यही समयमा जिइरहेका छौँ अहिले है। अनि पहिलो आगमनमा जब उहाँ आउनुभयो, स्वर्ग राज्य नजिक आएछ, पश्चाताप गर,
तर उनीहरूले के गरे, उहाँलाई चाहिँ क्रुसमा टाँगिदिए। त्यसरी पहिलो आगमन चाहिँ क्रुसमा अन्त भयो, उहाँ बौरी उठेर स्वर्ग जानुभयो, योलाको चिन्ह, तिन दिन तिन रात गाडीले उहाँ बौरी उठ्नु भएको छ। दोस्रो आगमनमा चाहिँ उहाँले राज्य गर्नुहुनेछ, त्यसैले अब यो उहाँको राज्य देखाउनलाई चाहिँ एउटा मुकुट जस्तो बनाउनु खोजेको, होइन, राजाको मुकुट बनाउनु होइन।
दोस्रो आगमनमा चाहिँ उहाँ राजा, हर्क राजा उहाँ आउँदै हुनुहुन्छ, चाँडै आउनेछन् येशु राजा, हामी गाउने गर्छौँ है। अब पुरानो नियम,
अब यो व्यक्ति चाहिँ जुन यहाँ मान्छे हामी बनाउनु खोज्छौँ मैले, यो चाहिँ पुरानो नियमको एउटा व्यक्ति, पुरानो नियमको समयको व्यक्ति, अगमवक्ता नै हुनसक्छ होइन। किनभने हामी त यो होइन, हामी क्रुसभन्दा अगाडि जिउँदैछौँ कि क्रुसभन्दा पछाडि, क्रुसभन्दा पछाडि होइन, तर दोस्रो आगमनभन्दा चाहिँ अगाडि नै छ होइन, यहाँ छ, पुगेको छैन, त्यसले यहाँ छ। त्यसरी यो त हामी होइन, यो चाहिँ पुरानो नियमको एउटा अगमवक्ता, यशया सम्झौँ न, अथवा मिका। अनि उसले चाहिँ परमेश्वरको वचन पाइरहेछ, अगमवाणी पाइरहेछन्, उसले लेख्दैछन्, अनि उसले हेर्दैछन् होइन, उसलाई दिएको त्यो दुर्बिन अनुसार हेर्दाखेरि चाहिँ उसले चाहिँ मसीह आउँदै हुनुहुन्छ भनेर देख्छ उसले, किन प्रभुले देखाइदिनु भयो, तर मसीह आउनुहुन्छ भन्ने कुरा देखाउँदाखेरि चाहिँ उहाँले के कस्ता कामहरू गर्नुहुनेछ उसलाई थाहा छ, लङ्गडाहरू उफ्रिनेछन्, अन्धाहरूको आँखा खोलिनेछन्, यशया 35:5 होइन, अनि उहाँ चाहिँ कन्याबाट जन्मिनुहुनेछ, यो पनि पहिलो आगमन हो, विभिन्न अगमवाणीहरू छन्। तर त्यसकै सँगसँगै नै के अगमवाणी पनि मिसिएको छ भने उहाँ चाहिँ दाउदको सिंहासनमा बस्नुहुनेछ, उहाँ राज्य गर्नुहुनेछ, उहाँको राज्यको अन्त कहिले हुने छैन। अनि यस्तो हेर्दाखेरि चाहिँ उसले चाहिँ यो दुईटा आगमन देख्न सक्दैन, उसले चाहिँ हामीले जस्तो दुईटा आगमन देख्दैन कि, उसले चाहिँ एउटै आगमन मात्र देख्छ उसको आँखामा हेर्दा। के जस्तो भने हामी कुनै पनि ठाउँमा यसो यात्रा गर्दै जाँदाखेरि चाहिँ पर हामी पुग्न सकौँ, अनि जाँदै गर्दाखेरि चाहिँ ए यस्तो हेर्दाखेरि एउटा डाँडो रहेछ होइन, अनि जाँदा जाँदा ए यहाँ त दुईवटा डाँडो पो रहेछ, अनि बिचमा त एउटा ऊ रहेछ, बेसी पो रहेछ, यहीँबाट त देख्दैन, यहीँबाट चाहिँ दुईटै चुचुरो एउटै चुचुरो जस्तो देखिन्छ होइन, टाढाबाट बुझ्दै हुनुहुन्छ,
टाढाबाट हेर्दा दुईटा डाँडाको चुचुरो पनि एउटै देखिन्छ क्या. नदी गएपछि ए अझ हेर अझ तल गएर अनि बल्ल त्यो अर्को चुचुरोमा पुग्दो रहेछ भनेर उसले देख्दछ होइन. पुरान नियमको अगम वक्ताले पनि प्रभु येशूको दुईटा आगमन देख्दैन थियो, एउटै देख्थ्यो, मसीह आउँदैछ राज्य गर्नुहुनेछ है. अनि उनीहरूलाई चाहिँ यो राज्य गर्नुहुनेछ नि अलिक बढी आकर्षक लाग्थ्यो होइन, किनभने त्यहाँ चाहिँ सबै भौतिक कुराको आशिषहरूको बयानहरू छन्. तर उनीहरूले चाहिँ यो समय देख्न सक्दैन थियो जुन समयमा अहिले हामी जिइरहेका छौँ. अनि उनीहरूलाई चाहिँ केही कठिन थियो वास्तव पुरान नियमको अगमबाणीहरू बुझ्नलाई. हामीले त स्पष्टै बुझ्न सक्छौँ, जस्तो कि यहाँ डाँडा दुईवटा डाँडाको चुचुरको बिचमा बसेको मान्छेले त दुईवटा डाँडा छ यहाँ भनेर उसले त राम्रै देख्न सक्छ सक्दैन है. तर यहाँ बसिरहेको मान्छेले दुईवटा डाँडा छ भनेर देख्न सक्छ, अलिक गाह्रै पर्छ उसलाई चाहिँ. त्यसैले पुरान नियमको व्यक्तिले हामीले ठिकै यो दुई आगमनहरूलाई स्पष्ट बुझ्न देख्न सक्दैन थियो है. अनि त्यसैले उसलाई भन्दा हामीलाई बढी फाइदा छ अथवा हामी अलि अघि छौँ भनौँ न, हामीलाई बढी प्रकाश दिएकोले पुरान नियमकाहरूले चाहिँ यो दुईवटा छुट्याउन एकदम गाह्रो हुन्थ्यो. अनि थुप्रै उदाहरणहरू छन् यसको बारेमा. अनि जस्तो कि यसैया नौ सजिलो साथ बुझ्ने एउटा खण्डमा जाउँ जहाँ सुरुमा हेरेका थियौँ यसैया नौ अध्यायमा. यसैया नौको छ र सात. यो दुईवटा पद पढ्नेछु होइन, अनि तपाईँले चाहिँ भाग लगाउनुपर्छ अब है, कुन चाहिँ पदले कुन चाहिँ आगमनको कुरा गरेको है. ल छ पद, किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरो दिएको छ. यो कुन चाहिँ आगमनको कुरा गरेको सजिलो साथ होइन, यो पहिलो आगमन, किनभने पहिलो आगमन उहाँको जन्म भयो. तर पढ्दै जाउँ, शासन उहाँको काँधमा हुनेछ. अझ सात पदमा, उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन, दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय गर्न भनेछ. यो चाहिँ कुन चाहिँ आगमन कुरा गर्यो, यो त दोस्रो, तर सँगसँगै लेखिएको छ. त्यसैले पुरान नियमको अगमवक्ताले मलाई यसरी भन्छ, यसरी हेर्दाखेरि चाहिँ मसीह आउनुहुन्छ, जन्मनुहुन्छ, अनि उहाँले राज्य गर्नुहुन्छ, त्यति मात्रै बुझ्न सक्छ. अनि उसलाई त्यसरी हेरिरहेको हुन्थ्यो. अनि त्यसैले त बत्तिसमा दिने यो हुनाले चाहिँ हो के भइरह्यो यहाँ होइन, अर्कै पर्खिने हो कि हामी भन्न थाले छैन उसले, किनभने यहाँ बिचको यहाँ बिचको एउटा अर्को समय छ भनेर थाहा छैन है. त्यसैले अब छ नि जुन यो दुई आगमनको बिचको युगको समय होइन मा चाहिँ राजा चाहिँ अनुपस्थित हुनुहुनेछ, टाढोको देशमा जानुहुनेछ, यही समयको विषयको कुरा हो. अनि उहाँ चाहिँ निर्वासनमा है, राजालाई चाहिँ निर्वासनमा पठाएको छ, वनवास के अरे भने जस्तै एउटा उदाहरणको लागि. अनि उहाँ चाहिँ एउटा टाढाको देशमा जानुभयो अघि पनि हामीले हेरेका थियौँ. अब कुरा के हुन्छ भने त्यसो भए राजा निर्वासनमा टाढाको देशमा स्वर्गमै पुग्नु जानुभएछ, अब उहाँ आउने पछि रहेछ, उहाँ नआउन्जेल यो बिचको समय चाहिँ कस्तो हुनेछ भन्ने एउटा प्रश्न आउँछ. किनभने पुरान नियममा त त्यसको बारेमा बताएको छैन, यो त रहस्य, यो त कलिभित्र थियो. अब उहाँले बताइदिनु भने त हामीलाई थाहा हुँदैन कस्तो हुनेछ भन्ने कुराको जवाफ नै मत्ती 13 हो, त्यो सातवटा उखानहरू बुझ्नुभयो है. त्यो सातवटा दृष्टान्तहरूले चाहिँ अब जवाब दिन्छ यो समय कस्तो हुनेछ, स्वर्गको राज्यको अब रहस्यहरू है, यो बिसी को घटना है. अब सायद यो अर्को चित्र बनाएर पनि तपाईँलाई सहायता होला है, यहाँ माथि बनाउँछ है, अझ यसलाई छाप परोस् तपाईँहरूको हाम्रो पहिलो आगमन चाहिँ एउटा यस्तो
चिन्ह बनाउँछ, यसरी स्वर्गबाट आउनु भएको यो चाहिँ पहिलो आगमन। त्यसपछि म यहाँ बनाउँछु, यहाँ बनाउनु पर्ने थिएँ मैले, ठिकै छ, यही चिजलाई एउटा सारे जस्तै हो। अब यहाँ चाहिँ दोस्रो आगमन, पहिलो आगमनमा चाहिँ के भयो, प्रभु येशू ख्रीष्टको पहिलो आगमनको निष्कर्ष के निस्क्यो? राज्य स्थापना भयो भएन, के भएन हजुर? राज्य चाहिँ इन्कार भयो, भनेको मतलब क्रुसमा प्रभु येशूको मृत्यु भयो। त्यसैले ख्रीष्टलाई इन्कार गरियो होइन, दोस्रो आगमनमा चाहिँ यो चाहिँ इजरायलले, इजरायलले आफ्नै राजालाई, राजा ख्रीष्टलाई, त्यसैले चाहिँ एउटा कुरा, एउटा सानो कुरा भन्ने तर ठुलो कुरा
अलि नबुझेर, जब राजा भन्न साथ वास्तवमा मण्डलीले प्रभु येशूलाई राजा भन्नुभन्दा पनि खासै इजरायलले भन्यो, हुन त उहाँ राजाहरूको राजाको हिसाबले त हाम्रो पनि राजा हो, तर विशेष सम्बन्धमा चाहिँ इजरायलको राजा, मण्डलीले उहाँलाई राजा भन्यो होइन, मण्डली चाहिँ शिर, प्रभु यस्ता शब्दहरू छन्, दुलहा यस्ता शब्द छन्, अझ घनिष्ठ छ वास्तवमा। अनि त्यो स्पष्ट नभएर पनि होला धेरै भजनहरूमा चाहिँ ती कुराहरू देखिन्छ है। त्यसैले
एउटा भनिराखौँ, अब दोस्रो आगमनमा चाहिँ इजरायलले नै आफ्नो राजालाई चाहिँ स्वीकार गर्छ है। अब त्यसैले स्वीकार मात्र लेख्छ, त्यसैले उहाँको राज्य स्थापना हुन्छ, उहाँलाई स्वीकार गर्नेछ इजरायलले है, इजरायलले स्वीकार। अनि यो चाहिँ
ग्यारेन्टी रूपमा चाहिँ बताइएको छ, इजरायलले चाहिँ स्वीकार गर्नेछ। त्यो बेलामा पनि अखेरि पानी परेर सर्ला कि भन्ने हुँदैन त्यो बेला। अनि यो भविष्यवाणीहरू चाहिँ हामीले पाउँछौँ। अब त्यसो भए यो बीचको समय चाहिँ
त्यति राम्रो भएन चाहिँ, यो बीचको समय ठिकै छ, यहाँदेखि जोड्छ, यो यहाँदेखि पहिलो आगमन, यो चाहिँ वर्तमान युगको समय हो, जुन बेला चाहिँ राजा चाहिँ अनुपस्थित हुनुहुन्छ, अनुपस्थित उहाँ चाहिँ हुनुहुन्न अहिले यहाँ तल होइन।
यो चाहिँ मत्ती 13 बुझ्न चाहिँ यो चित्रले चाहिँ केही मद्दत गर्ला हामीलाई। अब चाहिँ हामी अगाडि बढ्नेछौँ। यो अहिलेको समय चाहिँ, यो वर्तमान युग, यो बेसीको समय, दुई आगमन बीचको समय चाहिँ कस्तो समयको रूपमा बयान गरेको छ भने, मत्ती 13 बिउ छर्ने समय को रूपमा चाहिँ बयान गरेको छ। त्यसैले एकचोटि मत्ती 13 जाउँ है। अब बिउ छर्ने समय, अनि हामी कस्तो कुरा चाहिँ हामीले आशा गर्न सक्छौँ त यो बिउ छर्ने समयमा भन्ने एउटा प्रश्न आउँछ होइन। यो समय, यो युगमा चाहिँ के हुनेछ त, यहाँ यो युगको अवस्था कस्तो हुनेछ, के घटनाहरू हुनेछन् यो बेलामा भन्नाले, कस्तो खालको मूल रूपमा के अरे संसारको र भनौँ न यहाँ के अरे यो समयमा चाहिँ अवस्था राम्रो राम्रो हुँदै जान्छ कि झन्झन, कि बिग्रिँदै बिग्रिँदै जान्छ कि। अब यो चल्ने समय भनेको छ, सबैले परमेश्वरको वचनलाई चाहिँ झन्झन झन्झन धेरैले चाहिँ स्वीकार गर्दै विश्वास गर्दै एकदमै जागृति 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 भन्छ नि, जागृति जागृति हुँदै जाने हो कि है। अनि राजा दोस्रो अनि दोस्रो आगमन प्रभु येशू आइपुगुन्जेल त सबैजना विश्वास भइसक्ने हो कि है। अनि उहाँ आइपुग्दाखेरि त ओहो सबैजना चाहिँ विश्वासी भइसकेका भेट्टाउँछन् कि भेट्टाउनुहुन्छ कि, कस्तो हुन्छ यो एकदमै महत्त्वपूर्ण प्रश्न छ। अनि यो हामीले जसरी बुझ्छौँ नि त्यसरी नै हामी यो संसारमा चाहिँ हाम्रो काम हुन थाल्छ वास्तवमा।
गलत बुझ्यो भने त्यही तरिकाले गलत खालको हेराई गलत खालको योजनाहरू गलत खालको होइन परियोजनाहरू बनाउन थाल्छ मान्छेले अनि त्यस्तै भएको छ वास्तवमा है तर ठिक तरिकाले बुझ्यो भने त्यही तरिकाले हामी जिउन थाल्छौँ त्यसैले मत्ती 13 अध्यायले चाहिँ अहिलेको हालको समयलाई चाहिँ एकदम ठ्याक्कै बयान गरेको छ के को ठ्याक्कै बयान गरेको छ भने जुन इसाई अब यो त्यो शब्द प्रयोग गर्छ होइन इसाई मत इसाई विश्वास होइन संसारले यसो धर्म भन्छ होइन इसाई मत स्वीकार गर्नेहरू हिन्दू मत स्वीकार गर्ने होइन बुद्धिस्ट मत स्वीकार गर्ने होइन तर इसाई मत स्वीकार गर्नेहरूको एकदम ठिक ठिक बयान गरेको छ यो समय यसलाई चाहिँ हामीले चाहिँ इसाई जगत भन्ने गर्छौँ कि त्यो भनेको सबै विश्वासी भनेको होइन तर हामी इसाई हौँ हामी क्रिस्चियन हौ भन्नेहरूको त्यो समूहहरूले को अवस्था पापक्रम कस्तो छ यो मत्ती 13 चाहिँ बयान गर्दछ अब त्यसैले यो मत्ती 13 चाहिँ हालको वर्तमान समयको जहाँ अहिले हामी जिरहेछौँ मा चाहिँ इसाई भन्नेहरू र यो जुन इसाई मत स्वीकार गर्नेहरूको अवस्थालाई बयान गर्ने अध्याय हो वास्तवमा स्वर्गको राज्य रहस्यहरू अनि हामीले के पाउँछ भने यो बयान चाहिँ यस्तो छ कि अधिकांश ठुलो भागमा चाहिँ इसाई मत स्वीकार गर्नेहरूको अवस्था चाहिँ एउटा बिग्रेको अवस्थामा बयान गरेको छ राम्रो अवस्थामा बयान गरेको छैन एकदमै राम्रो उज्यालो जागृति छैन तर एउटा कुरूप धर्म प्रणाली को रूपमा जहाँ चाहिँ शैतानिक चराचुरुङ्गीहरू धरी बास गर्ने एउटा ठाउँ एउटा ओढार भएको रूपमा चाहिँ बयान गरेको छ यो बुझ्यौँ भने हामीले धेरै कुरा अहिले वरिपरि हेर्दाखेरि चाहिँ हामीलाई बुझ्न गाह्रो पर्दैन अब यो उखान भन्ने शब्द यो दृष्टान्त भन्ने शब्दलाई एकछिन बुझौँ एकछिन रहस्य भन्ने शब्दलाई हेर्यो अब दृष्टान्त भन्ने शब्द चाहिँ के हो भने यसको अर्थ चाहिँ एउटा कुराको छेउमा अर्को कुरा राख्नु भनेको एउटा कुराको छेउमा अर्को कुरा राख्नु अनि जस्तो कि हामीले यहाँ मत्ती 13 पढ्न थाल्छौँ कि एउटा बिउको कुरा हुन्छ होइन तर बिउलाई चाहिँ परमेश्वरको वचन भन्न खोजेको त्यसैले एकातिर बिउ छ अर्कोतिर परमेश्वरको वचन छ दुई चिजलाई सँगसँगै रहेछ त्यो हामीलाई त्यसको अनि यसरी भन्न सकिन्छ त्यसैले यो दृष्टान्त भनेको के हो भने स्वर्गीय अर्थ बोकेको एउटा संसारको एउटा कथा दृष्टान्त भन्ने एउटा कथा जस्तै हो तर त्यो कथा चाहिँ यही संसारकै चिजहरू लिएर होइन खेत के अरे बारी बिउ होइन गहुँ सामा मोती यस्तै चिजहरू लिएर चाहिँ त्यो कथा बनाए प्रभुले प्रस्तुत गर्नुहुन्छ तर त्यसको अर्थ चाहिँ स्वर्गीय छ आत्मिक अथवा के अरे त्यसको अर्थ चाहिँ स्वर्गीय अर्थ छ स्वर्गीय अर्थ बोकेको संसारको कथा भन्न सकिन्छ अनि यो बुझ्नलाई चाहिँ खास गाह्रो छैन एउटा शब्द चाहिँ छ त्यो चाहिँ मत्ती 13 9 लेखेको छ जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस् त्यसैले तपाईँले के गर्दै हुनुहुन्छ होइन सुन्दै हुनुहुन्छ है तपाईँले सुन्नुभयो भने होइन हृदयदेखि होइन एकदमै यो बुझ्न चाहन्छु भनेर सुन्यो भने बुझ्नुहुन्छ होइन नत्र बुझ्नुहुन्न है त्यसैले हाम्रो कानहरू सुन्ने हो अब हामीले के पाउँछौँ यो 7 दृष्टान्तहरू छन् यसमा अनि त्यस जसमध्ये 4 दृष्टान्तहरू चाहिँ भिडको सामु नै उहाँले बताउनु भयो भने आखिरी 3 दृष्टान्तहरू चाहिँ चेलाहरूसँग एक्लै उनीहरूसँग रहँदा बताउनु भयो त्यसरी 4, 3, 7 अनि अब सुरु गरौँ सबभन्दा पहिला चाहिँ यो बिउ छर्नेको दृष्टान्त हामी 13 को पढौँ पहिला होइन 1 पढ्दैछौँ अनि 8 जाउँ पहिला त्यही दिन येशु घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो अनि उहाँ कहाँ ठुला भिडहरू भेला भयो यसकारण उहाँ डुङ्गाभित्र पसेर बस्नुभयो अनि सारा भिड किनारमा उभियो अनि उहाँले यसो भन्दै तिनीहरूलाई धेरै कुरा दृष्टान्तहरूमा बताउनु भयो। हेर, एउटा बिउ छर्ने मानिस बिउ छर्न निस्क्यो, अनि उसले बिउ छर्दा हुँदै केही बिउ बाटोको किनारमा खसे, अनि चराहरू आए र तिनलाई खाइदिए। केही ढुङ्गेनी जमिनहरूमा खसे जहाँ तिनीहरूले धेरै माटो पाएनन्, र माटोको गहिराई नभएको हुनाले ती झट्टै उम्रिहाले। अनि जब घाम लाग्यो तब ती खरिए र जरा नभएको हुनाले ती सुकी गए। अनि केही काँडाहरूका बीचमा खसे अनि ती काँडाहरू बढे र तिनलाई निसास्याइदिए। तर अरू चाहिँ असल जमिनमा खसे र फल फलाए, कसैले 100 गुणा, कसैले 60 गुणा, कसैले 30 गुणा। जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस् है। यो चाहिँ पहिलो दृष्टान्त हामीले पढ्यौँ। यो दुई आगमन बीचको समय चाहिँ त्यसैले बिउ छर्ने समय हो। बिउ चाहिँ परमेश्वरको वचन हो है। यही मत्ती 13:19 हामी पढ्छौँ, जब कसैले राज्यको वचन सुन्छ है इत्यादि भनेको छ। अनि त्यसैले यो समयमा चाहिँ संसारभरि नै परमेश्वरको वचन चाहिँ सुनाइने र बिउ छरिने समय हो है। किनभने मत्ती 13:38 एकचोटि हेर्नुहोस् त, मत्ती 13:38 बारी चाहिँ के भनेको छ, संसार हो। त्यसैले जुन यो वचन के अरे प्रचार हुँदैछ, सुनाइँदैछ, यो बिउ त्यो चाहिँ संसारभरि हुँदैछ यो अहिलेको युगमा। अनि त्यो जुन जमिनहरू छन् है, चाहिँ कति खालको जमिन भेट्यो हामीले यहाँ? पहिलो चाहिँ ढुङ्गेनी के अरे बाटोको किनार, दोस्रो चाहिँ ढुङ्गेनी जमिन होइन, तेस्रो चाहिँ काँडाहरू भएको जमिन, र चौथो चाहिँ असल जमिन है। त्यसैले चार खालको जमिनमा चाहिँ बिउ परेको छ। अनि यो चार खालको जमिनले चाहिँ के देखाउँदैछ? चार खालको सुन्ने मान्छेहरू, चार खालको श्रोताहरू, चार खालको हृदयहरू देखाउँदैछ है। मान्छेको हृदयको अवस्था जनाउँदैछ। मत्ती 13:19 हेर्नुहोस् त, जस्तै यहाँ ल्याएको छ, जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई के भनेछ? मत्ती 13:19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, हृदयले पनि बुझ्दैन, तब त्यो दुष्ट आउँछ शैतान, र जे कुरा उसको कहाँ छरिएको थियो, हृदयमा छरिएको थियो, सो खोसेर लैजान्छ। त्यसैले बिउ छरिने त्यो जमिनहरू चाहिँ हृदयहरू, मान्छेको हृदयहरू, त्यहाँ चार खालको छन् भनेछ, मान्छेको हृदय। अनि त्यसो भए यो समयमा चाहिँ अब कस्तो हुन्छ त यो बिउ छराईको नतिजा है? संसारभरि छरिने क्रममा चाहिँ हामी चाहिँ आशावादी हुन सक्छौँ, जस्तै कि योपालि अब आलु लाउने बेला आउँदैछ होइन, योपालि आलुको कस्तो हुन्छ, राम्रो हुन्छ कि होइन, सोचिन्छ नि योपालि कस्तो हुने हो होइन, किसानहरू कुरा भइरहन्छ। त्यस्तै गरी यहाँ बिउ छर्नेको जुन काम हुँदैछ संसारमा, हामी के आशावादी हुन सक्छ एकदम राम्रो हुन्छ होला? एकदम संसारभरि नै वा सबै नै प्रभुलाई चाहिँ पश्चाताप गरिकन चूर्ण भएर आफ्नो पाप पश्चाताप गर्दै प्रभुमा आउँछन् होला त? आउँदैन होइन। यो दृष्टान्तले नै, प्रभु येशूले बताउनु भएको यो दृष्टान्तले नै हामीलाई के देखाउँछ भने, चार चार जमिनमा केवल एउटै जमिनमा मात्र फल फलेको छ भनेपछि अधिकांशले चाहिँ विश्वास गर्दैन, थोरैले विश्वास गर्छ। एकदम धेरैले गर्यो भने 1/4 भने जस्तो कि चार भाग, तर वास्तवमा प्रतिशतमा गयो भने त्योभन्दा पनि अझ सानो है। अब कुरा के भने, दोष चाहिँ बिउको होइन, कहिलेकाहीँ त बिउको दोष भन्छ नि, अस्ति कुरा गरेको थियो, त्यो चाहिँ हाइब्रिड हो कि के थाहा छैन होइन, जे होस् त्यो बिउको दोष होइन है, साथै त्यो बिउ छर्नेको दोष पनि होइन। दोष चाहिँ के को हो मलाई भन्नुहोस् त, दोष चाहिँ के को हो? जमिनको है। माटो बिग्रेछ नि हाम्रो ओखर बजारमा होइन, ठाउँ ठाउँमा होइन, यो माटोले गर्दाखेरि माटो रोप लागेको भन्छ होइन। त्यसैले यो फल नफल्नु कारण चाहिँ त्यो हृदय हो, त्यो मान्छेले चाहिँ विश्वास नगरेको। मान्छेलाई दोष जान्छ, परमेश्वरलाई होइन, परमेश्वरको वचनलाई पनि दोष जाँदैन। अब मत्ती 13:37 यो बिउ छर्ने चाहिँ को हो हामीहरू त मत्ती 13:37 उहाँले जवाब दिएर तिनीहरूलाई भन्नुभयो असल बिउ छर्ने चाहिँ मानिसका पुत्र हुन् त्यसैले बिउ छर्ने चाहिँ प्रभु येशू ख्रिस्ट हुनुहुन्छ भनेर हामीले भन्न चाहिँ सुरक्षित हुन्छ होला हुन त यो भनेको चाहिँ प्रभु येशू नै अहिले चाहिँ यही संसारमा व्यक्ति व्यक्तिलाई चाहिँ सुनाइ चाहिँ रहनु भएको छ भन्ने होइन तर उहाँले चाहिँ उहाँको जनहरूलाई चाहिँ हामीहरूलाई चाहिँ प्रयोग गर्दै हुनुहुन्छ जस्तो कि एकचोटि दोस्रो कोरिन्थीमा 5 अध्यायमा पल्टाउनुहोस् त गीत सर्ने काम प्रभु येशूले गर्दै हुनुहुन्छ तर उहाँले चाहिँ हात तपाईँको प्रयोग गर्नुहुन्छ मुख तपाईँको प्रयोग गर्नुहुन्छ होइन खुट्टा तपाईँको प्रयोग गर्नुहुन्छ होइन तपाईँ र हामी भित्र भएर दोस्रो कोरिन्थी 5:19-20 पावलले यसरी भन्छ 20 पद यसकारण अब हामी ख्रिस्टका के हौ राजदूतहरू हौ होइन भेटियो दोस्रो कोरिन्थी 5:20 उहाँ चाहिँ राजा हामी चाहिँ राजदूतहरू हौ मानव परमेश्वरले हामीद्वारा बिन्ती गरिरहनु भएको छ हामी ख्रिस्टको सत्तामा बिन्ती गर्दछौँ परमेश्वरसँग मिलाप गर यसरी प्रभु येशूले चाहिँ हाम्रो हात हाम्रो मुख हाम्रो खुट्टा इत्यादि प्रयोग गरेर चाहिँ हामीलाई उहाँको गाई उहाँको मुख उहाँको प्रतिनिधि बनाएर चाहिँ बिउ छर्दै हुनुहुन्छ त्यसैले बिउ छर्ने उखान चाहिँ को परिचय यो भयो अब सबभन्दा पहिला चाहिँ त्यो बाटोको किनार भनेर चाहिँ मा बिउ परेको छ के हो त्यो चाहिँ त्यो बाटो हो जहाँ चाहिँ मान्छे बेसरी हिँडिसक्यो होइन हिँड्दा त्यो माटो बेसरी खाँदिसक्यो कडा न कडा भइसक्यो है मान्छे हिँड्दा अनि अब त्यो स्वतः हामीले बुझ्ने कुरा हो त्यहाँ बिउ पऱ्यो भने त्यो फल फलाउने त त्यसको उसले छैन के अरे किनभने बिउ त भित्र छिर्नुपर्छ होइन अनि माथि नै रहेकोले चाहिँ चराहरू आएर खाइदिन्छ चराहरूको शिकार हुने भयो है त्यसैले यो खालको जमिनले चाहिँ कस्तो खालको व्यक्तिलाई जनाउँछ भन्ने कुरा बुझ्न त्यति गाह्रो छ कस्तो खालको हृदय होला एकदम साह्रो एकदम कडा साह्रो भन्यो के भनेको वचन सुनाउँदाखेरि चाहिँ अलिकति पनि ऊ चाहिँ ढुङ्गा के ढुङ्गा चल्दैन नि त्यस्तो के अलिकति पनि ऊ चाहिँ उसको प्रतिक्रिया छैन अलिकति पनि उसले चाहिँ ए त्यस्तो क्षमता पनि छैन पुरै यो संसारको देवले उसको हृदयलाई चाहिँ अन्न पारिदिएको छ यो भयो पहिला तर एकछिन यो चराको कुरा गर्नु पर्ला होइन जब यस्तो परिस्थिति आउँछ बिउ चाहिँ त्यस्तो कडा हृदयमा छरिँदाखेरि चाहिँ कसले फाइदा लिन्छ भने यो परिस्थितिको शैतानले दुष्टले भनेछ अनि त्यो चराहरू प्रयोग गर्छ अनि सम्भवतः यो चाहिँ चराहरू भनेको दुष्ट आत्माहरू हुन् है किनभने त्यसरी अरू ठाउँमा प्रयोग भएको पाइन्छ अनि यो प्रयोग गरेर उसले लिएर चाहिँ एकचोटि मत्ती 8:12 जाउँ त यही सम्बन्धमा त्यहाँ पनि छ मत्ती 8:12 अनि यो चाहिँ चाखलाग्दो पद छ मत्ती के अरे लुगा 8:12 यहाँ भन्ने छ 11 पद पनि पढ अब दृष्टान्त यो हो बिउ चाहिँ परमेश्वरको वचन हो 12 पद बाटोको किनारमा भएकाहरू चाहिँ ती हुन् जसले सुन्छन् तर के अरे तब को आउँछ शैतान आउँछ र तिनीहरूले विश्वास नगरून् र मुक्ति नपाउन् भनी तिनीहरूका हृदयबाट वचन लैजान्छ यो पद किन चाखलाग्दो छ भने यहाँ के देखिन्छ भने शैतानलाई छ नि मुक्ति कसरी पाइन्छ भनेर उसलाई एकदम राम्रोसँग थाहा छ उसलाई थाहा छ कि मुक्ति कसरी पाइन्छ भनेर अब मलाई भन्नुहोस् त शैतानलाई के थाहा रहेछ मुक्ति कसरी पाइन्छ भनेर के गर्यो भने मुक्ति पाइन्छ भनेर थाहा रहेछ शैतानलाई विश्वास गरेर मुक्ति पाइन्छ भनेर अनि उसले चाहिँ के गर्न चाहन्छ विश्वास नगरौँ र मुक्ति नपाऊ है अब अनि त्यसैले चाहिँ अनि यहाँ याद गर्नुहोस् है के अरे उनीहरूले चाहिँ बत्तिसमा नलिउन् र मुक्ति नपाउन् त्यसरी छैन है अथवा चर्च नजाउन् र मुक्ति नपाउन् होइन है मुख्य नै के छ भने विश्वास नगरौँ अनि कैयौँ मान्छेहरूलाई थाहा छैन मुक्ति कसरी पाइन्छ, शैतानलाई थाहा छ मुक्ति कसरी पाइन्छ, अनि उसले चाहिँ रोक्न उसलाई उसको उपाय गर्दछ। अब धेरै जस्तो मान्छेलाई सोध्यो भने मुक्ति कसरी पाइन्छ भने विश्वास गरेर नै मुक्ति पाइन्छ भनेर भन्दैन। चर्च जानेहरू पनि विश्वास गर्नुपर्छ अनि आज्ञा पालन गर्नुपर्छ भन्छ। उनीहरूले चाहिँ आफ्नो कामलाई पनि त्यहाँ जान्छ, हाम्रो कामले पनि मुक्ति पाउने, हामीले गरेन भने त कहाँ पाइन्छ अरे भन्छ। मुक्ति चाहिँ सित्तैमा परमेश्वरको दान हो भनेर बुझेको छैन। त्यसैले के अरे त्यसैले यो चराहरू चाहिँ तपाईँले लेख्न चाहनुहुन्छ भने यर्मिया 5:26-27 चाहिँ दुष्टको चित्रणहरू भन्छ चराहरू चाहिँ, यर्मिया 5:26-27 र प्रकाशको 18:2, समय कारणले अहिले त्यहाँ जाने छैन हामी। अब त्यसपछि चाहिँ हामी कहाँ जाउँ भने ढुङ्गेनी बाटो, ढुङ्गेनी जमिन। अनि यो ढुङ्गेनी जमिन भनेको चाहिँ ढुङ्गै ढुङ्गा होइन, सानसानो टुक्रा रोडाहरू भएको त्यो भनेको होइन होइन। तर कस्तो भने यसो हेऱ्यो भने माटो मात्र देखिन्छ माथिबाट, तर थोरै मात्र माटो रहेछ, तल त ठुलो पहरै रहेछ, चट्टानै रहेछ होला। त्यसैले पातलो तहको माटो भएको अनि तल चाहिँ ठुलो ढुङ्गा भएकोलाई जमिनको यहाँ बयान गर्दैछ। यसले चाहिँ कस्तो खालको व्यक्तिलाई बयान गर्दैछ भने जसले वचन चाहिँ लिन्छ होइन, तर उसको यो विश्वास चाहिँ कस्तो छ भने एकदमै सतही मात्र छ, गहिरो छैन है, बुझ्नुहुन्छ। उसको जराभित्र जाँदैन अनि चाँडै मर्छ है। अनि त्यसैले यस्तो खालको व्यक्ति चाहिँ सुरुमा चाहिँ एकदम खुसी साथ चाहिँ लिन्छ, ओ कस्तो राम्रो बाह्र है, यो त मैले सुन्नै पाएको थिएन अथवा के भन्छ होइन, यही मन पर्यो मलाई। तर यति सतही छ, यसको गहिराइ छैन है, जरा छैन। अनि त्यसैले समय धेरै बित्न पनि पर्दैन, ऊ चाहिँ बाटो बिराइसकेको हुन्छ। ऊ चाहिँ आफूले जे स्वीकार गरेको थियो सुरुमा त्यो स्वीकारलाई चाहिँ त्यागिसकेको हुन्छ। त्यसैले उनीहरू सुरु गर्छन् तर अन्त गर्दैनन् है, किनभने जीवनमा विभिन्न समस्याहरू आउन थाल्छ, भुरी बतास चल्न थाल्छ होइन, होइन हल्लाउन थाल्छ है। त्यसैले उनीहरू त खालि थोरै छैन अनि जरै छैन रहेछ भनेर पछि प्रकट हुन्छ, अलिक समयले थाहा दिन्छ। त्यसैले गर्दाखेरि हामी समय दिन्छौँ कोही व्यक्तिले चाहिँ, मैले पनि ग्रहण गरेँ, मैले पनि विश्वास गरेँ भन्यो भने ठिक छ हेरौँ भनेर हामी चाहिँ समय पठाउँछौँ है, हो कि होइन है। अनि त्यसैले उसको अविश्वास वास्तवमा हृदयमा चाहिँ अविश्वासको दुष्ट हृदय छ भने त परमेश्वरबाट पछि चाहिँ ऊ चाहिँ एकातिर पछि सक्छ। त्यसैले खासै ऊ चाहिँ विश्वास गरेको व्यक्ति होइन। त्यसैले के याद गर्नुहोस् भने कोही पनि व्यक्ति साँचो विश्वासी भएर विश्वास गर्न छोड्दैन। यदि कोही व्यक्ति चाहिँ अब कतिचोटि सुनिन्छ कि व्यक्तिहरूले यसो भनिरहेको अनि हामीलाई चाहिँ स्पष्ट हो चाहिँ के भने उसले विश्वास गरेको थियो अनि तर पछि चाहिँ उसले चाहिँ छोडिदियो, प्रभुलाई त्याग्यो भन्छ। अनि हामीले के सोच्नु भने यदि साँच्चै नै ऊ प्रभुलाई अहिले त्यागेको छ भने ऊ कहिले पनि प्रभुको होइन, ऊ कहिले पनि प्रभुको थिएन है। किनभने जो मौका आउँछ उसलाई म कुनै रीतिले त्याग्ने छैन, प्रभुले नै भन्नुभएको छ। उनीहरूलाई अनन्त जीवन दिन्छ, उनीहरू कहिले नष्ट हुँदैन भनेको छ। यदि नष्ट हुने खालको भन्दा ऊ त कहिले पनि बाँचेको छैन। यो कुरा चाहिँ एकदमै स्पष्ट कुरा हामी जान्नु पर्छ। अब तेस्रो चाहिँ कहाँ भएको जमिन छ, यहाँ देख्छौँ यहाँ चाहिँ झार काँडाहरू उम्रेर चाहिँ मारिदिएको छ। यो चाहिँ सम्भवतः कस्तो भने काँडाको झ्याङहरू चाहिँ आगो लगायो होइन, आगो लगाएर चाहिँ सबै सफा गरियो, यसो हेर्दाखेरि चाहिँ ल मर्यो होइन भनेर चाहिँ अब बिउ छरे आफ्नो, तर त्यो काँडाको जरा त त्यहीँ तल रहेछ अनि बिस्तारै त्यो त फेरि निस्किन थाल्यो होइन। अनि केही समय बितेपछि त त्यसले छायामा पारिदिन्छ उम्रिनु पर्ने राम्रो बिउलाई, त्यो राम्रोसँग उम्रिनु पाउँदैन अनि माटोको तत्त्वहरू पनि त्यसले नै खाइदिन्छ अनि त्यो पनि विफल भयो, त्यहाँ भएको बिउ पनि त्यो जमिनको कारणले चाहिँ फल फल्दैन। त्यसैले यो चाहिँ के को बयान गरेको भने यो चाहिँ विभाजित हृदय, जुन मन चाहिँ दोमन है, दोमनले यता पनि उता पनि, परमेश्वर पनि संसार पनि है, परमेश्वर पनि अनि पैसा पनि, तिमीहरू दुवै के भने सर मत्ती 6:24 हेरेको थिएँ, तिमीहरू दुवै के को के गर्न सक्दैन, दुवै मालिकको सेवा गर्न सक्दैन, तर ऊ चाहिँ त्यही गर्न खोजिरहने खालको मान्छे होइन, ऊ चाहिँ यी संसारिक चिजहरूमा ध्यान दिन्छ उसले, यो निम्न चिजहरू अघिदेखि भन्यो बाहिरी चिजहरू, अनि उसलाई चाहिँ केले निर्धारण गरिरहेछ भने सांसारिक चिजहरूले नै, परमेश्वरको वचनले निर्धारण उसलाई चलाइरहेछन, परमेश्वरको वचनले उसलाई डोर्याइरहेछन, संसारको कुराहरूले उसलाई चाहिँ सोचाइ उसको गराई उसको योजनामा चाहिँ काम गरिरहेछ। अनि के हुन्छ मत्तीले चाहिँ यहाँ तेह्रमा हामी पल्टाउँदा राम्रो हुन्छ, मत्ती तेह्रको बाइसमा काँडाहरूलाई चाहिँ यसरी बयान गरेछ बाइस पद, अनि काँडाहरूका बीचमा छरिएको चाहिँ यो जसले वचन सुन्छ अनि यस संसारको फिक्री भनेछ, जसले खतरा चिज हो फिक्री भने फिक्री भनेको छ, एघा फिक्री गरे पनि हुन्छ है है पाप हो संसारको फिक्री र धन सम्पत्तिको धोकाले ऊ पुरा भरोसा गरेर चाहिँ एउटा धोका दिने चिजमा है पैसा नै सब हो भन्दैछ, पैसा भन्ने सबै कुरा गर्न सकिन्छ भन्दैछ, ऊ धन समितिको धोकाले गर्दाखेरि चाहिँ वचनलाई निस्याइदिन्छ, त्यस्तो व्यक्ति चाहिँ मुक्ति सम्म विश्वास गर्ने प्रकारले अगाडि बढ्दैन। अनि मर्कुस र लुकामा हेऱ्यो भने छ नि त्यो काँडालाई चाहिँ अर्को तरिकाले बयान गरेछ, अरू चिजहरूको अभिलाषाहरूले भनेछ, त्यो पनि विभाजित हृदयको कुरा गरेर ऊ चाहिँ वचन पनि सुन्दैछ हो म विश्वास गर्छु भन्छ, तर उसको मनले चाहिँ फेरि अरू चिजको अभिलाषा पनि गर्दैछ, अब कहाँबाट हुन्छ त्यसरी होइन, सारा हृदयले खोज्नुपर्छ मलाई। अनि त्यस्तै गरी यो जीवनको मोज मजा होइन उसले चाहिँ ल म विश्वास गर्छु मलाई सुनाउनुहोस् म आउनुहोस् हामी सङ्गति गरौँ भन्छ, अर्कोतिर चाहिँ यो संसारको मोज मजा पनि उसले चाहिँ खोजि नै रहेछ, अनि यस प्रकारले चाहिँ विभाजित भएकोले चाहिँ त्यो व्यक्ति पनि नष्ट हुन्छ, साँचो विश्वास त्यो होइन। अब चाहिँ तिनवटा खालको भइसक्यो एउटैमा फलेछ, असल जमिन चाहिँ चौथो खालको जमिन हो, यहाँ यो असल जमिन भने कस्तो हो त्यहाँ चाहिँ एकदम राम्रोसँग खनजोत गरेछ है, अनि त्यहाँ के बनाइन्छ त्यो भन्छ नि त्यसलाई एकदम ड्याङहरू बनाएछ ठिक है, ड्याङहरू एकदम बनाएको छ है, अनि तयार भएको छ, अब के गर्नलाई बिउ छर्नलाई तयार भएको छ, पहिलाको त तयारै थिएन, यो तयारी चाहिँ कसले गर्छ भने पवित्र आत्माले गर्नुहुन्छ, पवित्र आत्माले मान्छेको हृदयलाई कायल पार्नुहुन्छ, हायल कायल पार्नुहुन्छ, उसको हृदयलाई चूर्ण पार्नुहुन्छ, डल्ला सल्ला फुटाइदिनुहुन्छ उसको हृदयको है, अनि परमेश्वरको वचन छिर्न सक्ने बनाइदिनुहुन्छ, अनि भिजाउनुहुन्छ है, अनि अनि त्यसपछि हामीलाई अब त्यहाँ फल फलेको बल्ल देख्न पाउँछ, अनि यो फलको बारेमा के भनेको छ हामी त्यहाँ हेरौँ है मत्ती तेह्रमा आठ पदमा होइन त, अनि अरू चाहिँ असल जमिनमा खसे र फल फलाए, कसैले कति गुणा हुनुहुन्न त्यहाँ मत्ती तेह्रको आठ, कसैले सय गुणा, कसैले साठी गुणा, कसैले तीस गुणा। यसबाट के सिकिन्छ भने हामीले चाहिँ साँचो विश्वासीबाट चाहिँ फलको आशा गर्न सक्दो रहेछ, साँचो विश्वासीबाट अब कोही कोही विश्वासी चाहिँ अरू विश्वासी भन्दा अझ बढी फलवान होला है, तर साँचो विश्वासी हो भने फल चाहिँ हुन्छ नै थोरै भए पनि। यहाँ यस्तो भनेको छ र कसैले सय गुणा, कसैले साठी गुणा, कसैले तीस गुणा, कसैले ऋतु गुणा भनेको छ होइन, अलिन तीस गुणा भए पनि छ नि फल, शून्य त छैन नि, जिरो त छैन, जिरो छ भने यो अविश्वासी हो है, फलै छैन भने त्यो व्यक्तिले मुक्ति पाएको छैन, उसलाई चाहिँ सुसमाचार बुझ्न खाँचो छ, मुक्ति पाउन खाँचो छ। अनि त्यसैले गर्दाखेरि होइन अब हाम्रो समयको कारणले अलिक मैले छोट्याउनु पर्ने जस्तो भयो, त्यसैले खालि एउटा कुरा अब यो दृष्टान्तले हामीलाई चाहिँ के सिकाउँछ भने अब हामी विश्वासीहरूलाई कि हामी साँचो विश्वासी हो भने हाम्रो पनि जिम्मेवारी रहेछ, के जिम्मेवारी, बिउ छर्ने जिम्मेवारी है, हामीले चाहिँ बिउ छर्ने हो अनि यसको नतिजा चाहिँ कसको हातमा छोड्ने हो, परमेश्वरको हातमा है, त्यो गरेन भने चाहिँ हामी चाहिँ आत्तिन थाल्छौँ, फिक्री गर्न थाल्छौँ अनि रिस उठ्न पनि थाल्छ है, अनि बल पनि गर्न थाल्छौँ भने त्यो तिमीले मुक्ति पाउनु पर्यो होइन, अनि उसलाई चाहिँ के गर्न थाल्छौँ अनि त्यसरी त मुक्ति पाउँदैन है। जिउ चाहिँ छर्ने हो, परमेश्वरलाई परमेश्वरले वृद्धि ल्याउनुपर्छ। जसरी एउटा किसानले पनि अब उसले त छर्ने हो पानी लाउने, तर साँचो त्यसलाई फलाउने काम चाहिँ परमेश्वरले गर्नुपर्छ है। किसानले त केही पनि गर्दैन त्यसमा, गर्दैन नि साँचो नै फलाउने काम। अनि त्यसैले हामी निराश पनि हुनुहुन्न हामीले छर्ने काममा सुनाउने काममा, हामीले त आशै गर्नुपर्छ धेरै चाहिँ जमिन त्यस्तै हुन्छ भनेर। थोरैले मात्र विश्वास गर्छन् भनेर हामी तयार हुन्छौँ यो दृष्टान्तबाट। तर अर्कोतिर चाहिँ हामीले चाहिँ आशा चाहिँ गर्न सक्छौँ, थोरै भए पनि त्यहाँ फल चाहिँ हुन्छन् है, असल जमिन त्यहाँ कुनै कुनै हुन्छन्। अब कसरी हामीले बिउ छर्न सक्छौँ त होइन, विभिन्न तरिकाहरू है, मुखले बताएर, हामीले ट्र्याक्स दिएर है, अनि आफ्नो गवाई बाँडेर होइन। तर यो सब छ नि, हाम्रो हृदय ठिक हुनुपर्छ त्यो गर्नलाई। हृदय ठिक छैन भने चुप बस्ने भयो है, हाम्रो जीवन ठिक छैन भने झनै चुप बस्ने। त्यसैले हाम्रो चरित्र पहिला, अनि त्यसपछि हामीले चाहिँ बताउने हो, भन्ने हो, प्रार्थना गर्ने हो, अनि हामी चाहिँ अरूलाई प्रेमपूर्वक पवित्र आत्मामा भरोसा गर्दै बताउने। सिम्पल होइन, कुनै धेरै जान्नु पर्दैन हामीले, मेरो जीवनमा प्रभुले के गरिदिनु भयो भनेर दुई वाक्य तपाईँले बताएर पनि प्रभुले काम गर्न सक्नुहुन्छ है। त्यसैले अब त्यसपछि चाहिँ को अर्को उखान छ, गौरे सामाको, अब अगाडि बढौँ है। अब 24 पदमा हामी पढ्न थाल्नेछौँ गौरे सामाको दृष्टान्त। उहाँले यसो भन्दै अर्को दृष्टान्त तिनीहरूका सामु राखिदिनु भयो, स्वर्गको राज्य चाहिँ आफ्नो बारीमा असल बिउ छर्ने मानिस जस्तो हो, तर मानिसहरू सुतेका बेलामा उनको शत्रु आए गहुँका बीचमा सामा छरेर गयो है। तर जब पात लाग्यो र फल फलायो तब सामाहरू पनि देखा परे, गहुँ छरे थियो सामा देखा परेछ, गहुँ पनि छ सामा पनि छ। 27 पद, यसकारण घरका मालिकका दासहरूले आइकन उनलाई भने, हजुर के तपाईँले आफ्नो बारीमा असल बिउ छर्नु भएन र? तब कहाँबाट त्यसमा सामाहरू आए त? उनले तिनीहरूलाई भने, शत्रुले यो गरेको हो। दासहरूले उनलाई भने, तब के हामी गएर तिनीहरूलाई बटुलौ भन्ने तपाईँ इच्छा गर्नुहुन्छ? तर उनले भने, अह नत्र त सामाहरू बटुल्दा तिमीहरूले तिनीहरूको साथमा गहुँ पनि उखाल्नेछौ। दुवैलाई बाली काट्ने समयसम्म सँगसँगै बढ्न देऊ, र बाली काट्ने समयमा म काट्नेहरूलाई भन्नेछु, पहिले सामाहरू बटुल र तिनलाई जलाउनका निम्ति तिनलाई बिटा बिटा बनाऊ, तर गहुँ चाहिँ मेरो ढुकुटीमा जम्मा पार। गहुँ र सामाको दृष्टान्त मा चाहिँ यसको पनि अर्थ प्रभुले खोलिदिनु भएको छ 37-43 यहाँ चाहिँ दुई खालका बिउहरू छन्। एकातिर चाहिँ दुष्टका सन्तानहरू के अरे सामा भए, अर्कोतिर चाहिँ राज्यको सन्तानहरू चाहिँ गहुँ भए। अनि दुईटा बिउ छर्नेहरू पनि छन् यहाँ चाहिँ, एउटा त प्रभु यीशु भइहाल्यो, एउटा चाहिँ शैतान। अनि पहिलो दृष्टान्तमा चाहिँ अधिकांशले चाहिँ सुनेर स्वीकार गर्ने छैनन्, विश्वास गर्ने छैनन् भन्ने सिकाइयो पहिलो दृष्टान्तमा। दोस्रो दृष्टान्तमा हामीलाई के सिकाएको छ भने, यस्तो अवस्था हुनेछ यो अवधि चाहिँ, जहाँ चाहिँ एउटा मिश्रण हुनेछ, मिश्रण मिसिएको हुनेछ। यसको मतलब साँचो विश्वासीहरू र नक्कली विश्वासीहरू मिसिएको अवस्था हुनेछ। यो समय नै त्यस्तै हो है, स्वर्ग राज्य रहस्यमा। अनि जुन अविश्वासीहरू शैतानको सन्तानहरू चाहिँ हामी क्रिस्चियनहरू हौ भनेर नै उनीहरू चाहिँ साँचो विश्वासीहरूको बीचमा चाहिँ उनीहरू हुनेछ यो संसारमा होइन। अनि के भनेको छ भने, यो मिश्रण चाहिँ कहिलेसम्म भइरहनेछ भने, यो चाहिँ ख्रिस्टको दोस्रो आगमन नभएसम्म यही समय रहनेछ, भइरहनेछ। अनि त्यो बेलामा चाहिँ छुट्याइनेछ। अनि यो सामा भन्ने कुराको लागि चाहिँ हामीलाई हेऱ्यो भने चाहिँ यो चाहिँ एक खालको गहुँ नै हो, तर यो बिग्रेको खालको गहुँ है। अनि के अरे यसको बारेमा चाहिँ के बताएको छ भने, यसको बिउमा चाहिँ एक किसिमको फङ्गस है, अब तपाईँहरूलाई त धेरै थाहा छ यसको विषयमा होइन, एक किसिमको फङ्गस चाहिँ को जीवाणु आएर चाहिँ बस्न सक्ने रहेछ, अनि त्यो बिउलाई नै बिगार्ने रहेछ, अनि त्यो चाहिँ बिखालो रहेछ मान्छेलाई पनि पशुहरूलाई पनि होइन। अनि यदि त्यसमा त्यो छ भने चाहिँ होइन, त्यसको बिउहरू चाहिँ ढुसी एक खालको ढुसी खालको रहेछ है। अनि त्यो चाहिँ बिखालो हुँदो रहेछ, त्यो चाहिँ सामा भनिएको छ। हेर्दाखेरि चाहिँ सानोमा चाहिँ हेर्दाखेरि उस्तै देखिन्छ फेरि होइन, छुट्याउन चाहिँ गाडी पनि एकदमै सिपालु हुनुपर्छ कि होइन छुट्याउनलाई। अब त्यसैले शैतान यसबाट के छ भने शैतान चाहिँ नक्कल गर्नमा चाहिँ नम्बर एक छ, एकदम सिपालु। अनि योना 8:44 अहिले नपल्टाउँ, तर प्रभु येशूसँग कुरा गर्दै गर्दाखेरि चाहिँ नि त्यो फरिसीहरूले चाहिँ हामी त परमेश्वरको सन्तान हौ भन्दैछ। अनि प्रभु येशूले त उनीहरूको हृदय नै जान्नुहुन्थ्यो तिमीहरू चाहिँ शैतानको सन्तान हो भन्नुभयो है, उनीहरू चाहिँ सहमा थियो हामी गाउँ हो भन्दैछ है। त्यसैले होइन हामीले आफूलाई सोध्नु भने म चाहिँ गाउँ हो कि होइन, म सासु विश्वासी हो कि होइन है, कसरी जान्नु। अब परमेश्वरले अहिले नै सामालाई चाहिँ न्याय गर्नुहुन्न फेरि यही समयमा है, उहाँ चाहिँ कटनीको समयसम्म पर्खनुहुन्छ भनेपछि नकली विश्वासीहरूलाई होइन ढेकाउटीहरूलाई चाहिँ यहीँसम्म आउन दिनुहुन्छ, तर जब परमेश्वरको राज्य आउँछ त्यहाँ चाहिँ पस्न दिनुहुन्छ, त्यहाँ चाहिँ निषेध है। अब एउटा महत्त्वपूर्ण कुरा है, यो जुन चाहिँ यो बारी भनेको छ नि, बारी त के हो भनेको थियो संसार, त्यसैले यो सामा र गहुँको कुरा गरेको चाहिँ मण्डलीको कुरा गरेको होइन, संसारमा चाहिँ व्यक्तिहरू हुन्छन् जो चाहिँ हामी इसाईहरू भन्दै उनीहरू चाहिँ साँचो हुँदैन है। अनि कोही कोहीले चाहिँ यसलाई चाहिँ मण्डलीलाई लागू गर्न खोजेर के भन्छ भने दुरुपयोग गर्छन् कि यो खण्डलाई, उनीहरूले भन्छ यहाँ नछुट्यो भनेको छ नि त गाउँ र सामा, त्यसैले मण्डलीमा जस्तो सुकैलाई जेसुई गरे पनि बसिरहनै दिनुपर्छ भन्छ। तर यो मण्डलीको विषय भनेको होइन, यो त संसारमा यस्ता व्यक्तिहरू हुन्छन् भनेको होइन, मण्डलीमा चाहिँ सदस्यहरूलाई त न्याय गर्न भनेको छ, जहिले जस्तो कि पहिलो कुरा 5 होइन, अनि हिजो पनि कुरा गरेका थियौँ, जो चाहिँ उनीहरूको काम व्यवहारमा चाहिँ होइन, अनि विभिन्न विषयमा चाहिँ उनीहरूले अपराध गर्दैछ भने त मण्डलीले त निकाल्नु पर्छ त्यो व्यक्तिलाई होइन। अनि त्यो यो गाउँ र सामग्री यो विषयमा को चिज चाहिँ त्यसमा लागू हुँदैन है, खालि यो राज्यमा चाहिँ उनीहरू पस्ने छैनन्, उनीहरू संसारमा चाहिँ रहिरहनेछन्, संसारको कुरा हो, संसारमा त उनीहरू भइरहनेछन्, मण्डली अनुशासनलाई यसले असर पार्दैन। अब हामी के गरौँ अब ल है, के अरे त्यसपछि चाहिँ अर्को दृष्टान्त छ, हामी मत्ती 13 छौँ होइन, यो चाहिँ राईको बिउको दृष्टान्त, अनि यो सरस्वती एकचोटि पढौँ है, उहाँले यो चाहिँ 13:31 है, उहाँले यसो भन्दै अर्को दृष्टान्त पनि तिनीहरूका सामु राखिदिनु भयो, स्वर्गको राज्य चाहिँ रायको एउटा दाना जस्तो हो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्यो, जुन चाहिँ साँच्चै सबै बिउहरूभन्दा सानो हुन्छ, तर जब यो बढ्छ तब यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र एउटा रुख बन्छ, एउटा रुख बन्छ, यसो हुँदा आकाशका चराहरू आए त्यसका हाँगाहरूमा बास बस्छन्। त्यसैले दृष्टान्तमा के छ, एउटा सानो बिरुवा हुनेको बिउको कुरा हेर्छ, रायको दाना एउटा रुख बन्ने बिरुवा होइन यो है, अनि एउटा भनौँ न यत्रो जत्रो बिरुवा हुनुपर्ने बोट अजिङ्गर रुख बनेछ, अनि यसलाई चाहिँ गलत अर्थ लगाउँछ, अनि यो अजिङ्गर रुखमा चाहिँ चरा चुरुङ्गेर आएर टन्न बास बसेछ। अनि कतिले चाहिँ यसलाई धेरैले यसलाई के गलत अर्थ लगाउँछ भने यो चाहिँ साँचो विश्वास होइन, इसाई मत राम्ररी वृद्धि भएको फस्टाएको सानो गरेर सुरु गर्यो होइन, अनि संसारभरि फैलिएर चाहिँ एकदमै जागृतिमा फैलिएर राम्रो भएको छ भन्ने अर्थ लगाउँछन्, तर त्यो होइन है, त्यो किन हुनै सक्दैन भने यहाँ अगाडिकै दृष्टान्तहरूले हामीलाई देखाइसक्यो कि अधिकांशहरूले विश्वास गर्दैन, अर्को त त्यो सम्मिश्रण हुन्छ। अनि अर्को कुरा त रायको जुन त्यो यो भनेको छ नि त्यो त सानो बोट हुनुपर्ने, कसरी अजिङ्गर रुख भयो भनेपछि त यो त डरलाग्दो जद्दु भएर निस्किया छ है, क्यान्सर बढायो जस्तो कि, अथवा यो चाहिँ कुरु यो चाहिँ नराम्रो वृद्धिको कुरा गरेको। अनि के अरे त्यसैले यो चाहिँ अनि जुन चराहरूको कुरा गरेछ, जुन चाहिँ पहिलो दृष्टान्तमा चराहरू चाहिँ राम्रो थियो कि नराम्रो थिए, नराम्रो थियो, तिनीहरूले बिउ त खाइदियो है, शैतानले पठाएको है, त्यसैले यो चराहरू चाहिँ फेरि दुष्टहरूको कुरा गर्दैछ। त्यसैले यसले पनि के देखाउँछ भने यो समयमा इसाई मत स्वीकार्नेहरूको बीचमा चाहिँ एकदमै विकृति हुनेछ है, अनि यो चाहिँ ठुलो रूप चाहिँ लिनेछ तर यो चाहिँ परमेश्वरकै समर्थन पाएको कुरो चाहिँ हुने छैन. त्यसैले हामीले संसारभरि हेऱ्यो भने के देख्छौँ भने थुप्रै समूहहरू, अनि एउटा नयाँ विश्वासीलाई त जहिले पनि अल्मा भन्छ, जस्तै मलाई पनि, अनि अनेक नामहरू क्या इसाईहरूको समूहको नाम सुन्दा पनि के हो, के के यसको अर्थ के हो, है किन यति धेरै भएको है, जसलाई पनि यो प्रश्न उठ्छ. अनि वास्तवमा यो अजिङ्गरको रुख भएर चाहिँ अनेक खालको रुखहरू के अरे चराहरू बास गर्ने एउटा ऊ भएको छ. त्यसैले यो चाहिँ इसाई मतको नराम्रो रुखको वृद्धिको कुरा गरेको परमेश्वरले. त्यसैले अनि त्यसपछि अर्को दृष्टान्त पनि त्यस्तै छ, 33 पद हेर्नुहोस् न, उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो. स्वर्गको राज्य के जस्तो हो, खमीर जस्तो हो, जसलाई एउटी स्त्रीले लगेर तीन पाथी पिठोमा है त्यो पुरै खमिरी नहुन्जेल लुकाइराखी, त्यति हो दृष्टान्त है. त्यसैले एउटा स्त्री छ, पिठो छ, पिठो त गहुँबाट आउने कुरा हो, राम्रो कुरा हो होइन, गहुँ त सामा छ नि, गहुँ त राम्रो हो पिठो होइन, तर उसले चाहिँ गोप्य रूपमा चाहिँ के लुकाउँछ, खमिर, अनि यो खमिर त बढ्दै 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 जान्छ. अनि कतिले फेरि गलत अर्थमा चाहिँ सुसमाचार चाहिँ अब सारा संसारमा फैलिएको यसको अर्थ हो भनेर भन्छन्, तर यो पनि अर्थ मिल्दैन वास्तवमा, किनभने जहाँ पनि खमिरको कुरा गर्दाखेरि त्यसले चाहिँ के अरे बाइबलभरि हामीले पढ्दाखेरि चाहिँ नराम्रोको सङ्केत नै दिइरहेको पाउँछ अधिकांश नै. अनि त्यो हेर्न पाए त हुन्थ्यो है, जस्तो कि पाँचवटामा भन्छ है, फरिसीहरूको खमिरदेखि होसियार भनेछ. अब तपाईँले मलाई भन्न सक्नुपर्छ है, फरिसीहरूको समस्या के थियो, उनीहरूको मूल के थियो, उनीहरू किन उनीहरूलाई चाहिँ नकारात्मक रूपमा भनिएको छ, फरिसीहरू कपटी, उनीहरू चाहिँ बाहिर देखाटी मात्र सतहमा मात्र. त्यसपछि चाहिँ सदुकीहरूको खमिरदेखि होसियार, त्यो अहिले अध्ययन चाहिँ गर्न पाएन, उनीहरू चाहिँ के थियो भने स्वर्गदूत छैन, मरेपछि बौरी उठाइ हुँदैन, भनेपछि सबै परमेश्वरले गर्न सक्ने अचम्म कामहरू, त्यो भनौँ न अलौकिक चिजहरूलाई इन्कार गर्ने भौतिकवादीहरू थियो उनीहरू चाहिँ, क्या भौतिकवादीहरू, फरिसीहरू, सदुकीहरू. त्यसपछि हेरोदीहरूको खमिरदेखि होसियार, त्यो पनि भनेको छ, हेरोदीहरू चाहिँ उनीहरू चाहिँ सांसारिक राजनीतिक विषय लिएर चाहिँ उनीहरूले चाहिँ काम गर्ने खोज्ने है, अब उनीहरूको पनि अध्ययन गर्न पाएन, उनीहरू पनि एकदम विरोधी थिए. चौथो चाहिँ कोरिन्थीहरूलाई चाहिँ तिमीहरूको बिचबाट चाहिँ खमिर निकाल भनेको छ, त्यो चाहिँ व्यभिचार अनैतिक कामहरू थियो, पहिलो कोरिन्थी 5. गलातीहरूलाई पनि तिमीहरूको बिचको खमिरको भनेर कुरा गरेको छ, उनीहरूको बिचमा चाहिँ व्यवस्था पालन गरेर खतना गरेर इत्यादि गरेर चाहिँ हामी चाहिँ मुक्ति पाउने, परमेश्वरको पवित्रतामा अगाडि बढ्ने, त्यो थियो. त्यो सब चाहिँ शिक्षाहरू है, गलत शिक्षाहरूको सम्मिश्रण भन्ने पाउँछ. त्यसैले यो युग, दुई आगमन बीचको यो समय, वर्तमान समय, स्वर्ग राज्यको रहस्य, यो नयाँ सत्यता के प्रकट गरेको छ भने, यस्तो समय हो जब चाहिँ हामी इसाई हौँहरू भन्ने चर्चहरू, विश्वासी हौँ भन्नेहरूको बिचमा चाहिँ धेरै चाहिँ के पाइन्छ, कपटीपन पाइन्छ, देखावटीपन. अनि तपाईँले राम्रै आँखा खोलेर अवलोकन गर्नुहोस्, बुझ्नुहुन्छ. दोस्रो चाहिँ एकदमै कुकुलो होइन, अनि धेरै बाइबलको चिजहरू चाहिँ यो सदुकीहरूले जस्तो इन्कार गर्ने. तेस्रो एकदमै सांसारिकपन, हेरोदीहरू जस्तै. अब सांसारिकपन त एकदमै बेसरी वृद्धि छ नेपालमा, त 15-20 वर्षमै यति परिवर्तन भएको छ मण्डलीहरू है, भनेर साध्य छैन है. त्यसपछि अनैतिक कामहरू, अनि व्यवस्थालाई चाहिँ होइन, काम गरेर विभिन्न नियम पालन गरेर हुने भन्ने खालको कुरा चाहिँ पाइन्छ है. अनि त्यसपछि चाहिँ अब के अरे अर्को दुईवटा के तिन 5, 6 र 7 तिनवटा चाहिँ हामी पढौँ. एकदम थोरै शब्दमा नै बयान गरेको छ यो, त्यसैले पढौँ है. 44 पद, फेरि स्वर्गको राज्य चाहिँ बारीमा लुकाइराखेको धन जस्तो हो, जसलाई एउटा मानिसले भेट्टाएर लुकाए, अनि त्यस कुराको कारणले ऊ रमाउँदै जान्छ र आफूसँग भएका सबै थोक बेचेर त्यो बारी किन्छ. त्यसैले गाड धन त्यहाँ छ भनेर चाहिँ उसले पुरै जमिन किन्छ. उसलाई चाहिएको चाहिँ के थियो, मुख्य चाहिँ गाड धन थियो, तर उसले चाहिँ त्यो गाड धनको लागि पुरै बारी नै किन्छ होइन, आफूसँग भएको सबै थोक बेचेर. यो के को विषयमा कुरा गरेको, अब धेरैले भन्छ यो गलत अर्थ म पहिला बताउँछु, धेरैले भन्छ यो चाहिँ एउटा पापीले चाहिँ प्रभु येशूलाई पाउनलाई चाहिँ आफूसँग भएको सबै त्यागेर उहाँलाई लिएको भनेर जुन भन्छ नि, त्यो वास्तवमा मिल्दैन है। कारण किनभने एक चाहिँ प्रभु येशूलाई किन्न सकिँदैन, प्रभु येशूलाई किन्ने कुरा होइन। अर्को कुरा चाहिँ प्रभु येशू किन्नलाई विश्वासले दिन सक्ने कुरा पनि केही पनि छैन होइन। अनि के अरे अनि खास कुरो त खोजी गर्ने त प्रभु येशूले हो नि, विश्वासीले के अरे एउटा पापीले प्रभु येशूलाई खोज्ने हो कि प्रभु येशूले पापीलाई खोज्ने हो? बाइबल अनुसार त मानिसका पुत्र हराएकोलाई खोज्न र बचाउन आएका, त्यसैले के अरे अनि अरू दृष्टान्तहरूको जुन यसपछि पढ्नलाई छ त्योसँग पनि मेल खाँदैन। त्यसैले यो बारी के अरे त्यो गार्डन किन्नलाई सबै थोक बेचेर त्यो बारी किन्ने भन्ने व्यक्ति चाहिँ को हुनुपर्छ भने ख्रिस्टै हुनुपर्छ, त्यो किन्ने व्यक्ति चाहिँ होइन। अनि त्यो गार्डन चाहिँ इजरायल हुनुपर्छ, किनभने पुरानो नियममा चाहिँ परमेश्वरको मेरो निज सम्पत्ति तिमीहरू हुनेछ यसरी भनेको छ, थुप्रै पदहरू छ है। अनि हामीलाई थाहा छ इजरायल के भएको थियो, हराएको थियो, त्यसैले हराएको इजरायलको हराएको भेडाहरूको जाऊ भनेर हामीले पढ्यौँ नि होइन। अनि येशू प्रभु चाहिँ खोजेर भेट्टाउन आउनुभएको, अनि प्रभु येशूले त्यसैले इजरायल परमेश्वर सम्पत्ति हराएको सम्पत्ति गार्डनलाई लिनलाई चाहिँ के गर्नुभयो, पुरै बारी किन्नुभयो। अनि बारी भनेको के हो, संसार। अनि उहाँले चाहिँ त्यसैले पुरै संसारको लागि चाहिँ आफ्नो प्राण दिनुभयो, उहाँले मूल्य तिर्दिनुभयो। अनि यहाँबाट चाहिँ इजरायललाई चाहिँ बचाउने, अनि तपाईँ भन्नुलाई इजरायललाई मात्र त्यस्तो हामी चाहिँ खै नि, हामी चाहिँ अब आउँछौँ है। 45 पद, फेरि स्वर्गको राज्य सुन्दर मोतीहरू खोजी हिँड्ने एउटा व्यापारी जस्तो हो, जसले एउटा बहुमूल्य कतिवटा रे एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै थोक बेचेर त्यसलाई किन्यो। त्यसैले को मूल्य भएको एउटा मोतीको कुरा गर्छ। अनि धेरैजनाले फेरि गलत अर्थ लगाउँछन्, त्यो मोती चाहिँ येशू ख्रीष्ट अरे, अनि त्यो किन्ने चाहिँ एउटा पापी हो जसले चाहिँ सबै थोक त्यागेर चाहिँ प्रभु येशूलाई किन्यो। अब त्यो मिल्दैन भने कठिन सक्यो होइन। अब तर यो मोती चाहिँ वास्तवमा मण्डली, साँचो मण्डलीको कुरा गरेको, किनभने पुरा नियमभरि हेऱ्यो भने चाहिँ नि अब विभिन्न बहुमूल्य थोकहरूको कुरा गर्दाखेरि पुरानो नियममा मोतीको उल्लेख पाइँदैन कहीँ पनि है। भन न यो जुन उनीहरूको भेट हुने पाल विभिन्न प्रयोग भएको छ नि, विभिन्न बहुमूल्य पत्थरहरू मोती प्रयोग भएको छैन। अनि के अरे यो यो मोती कसरी पाइन्छ, मोती चाहिँ समुद्रमा बस्ने एउटा किरा, अब यो ढक्नी भएको किरा होइन, यस्तो छ भनौँ न होइन, त्यो ढक्नी भएको किरा जिउँदो हुन्छ त्यो किरा चाहिँ भित्र, अनि त्यहाँभित्र चाहिँ के हुन्छ भने कुनै एउटा बाहिरको के अरे बालुवाको एउटा कण अथवा कुनै चिज पस्यो सानो, त्यो पसेपछि चाहिँ पस्यो भने के हुँदो रहेछ भने त्यो भित्रको त्यो जीवलाई चाहिँ एकदमै उसलाई मन पर्दैन, त्यो उसलाई चाहिँ एकदमै गाह्रो हुन्छ होइन, उसलाई चाहिँ खसखस लाग्न थाल्छ। अनि उसले चाहिँ के गर्छ भने त्यो अब उसले चाहिँ एउटा पदार्थ निकाल्छ होइन, उसकै जिउबाट एउटा पदार्थ निकाल्छ अनि त्यो बालुवालाई चाहिँ छोपिदिन्छ होइन, अनि त्यो बालुवालाई चाहिँ अझ छोप्न चाहिँ अझ उसले चाहिँ निकालेको निकाले गर्छ, अनि यस्तो तरिका निकाल्छ कि त्यसलाई चाहिँ डल्लो बन्न थाल्छ त्यो है, त्यो जीव चिजले त्यो बालुवालाई छोप्दा 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 अनि त्यो डल्लो भएको चिज त्यो मोती रहेछ। अचम्म है, परमेश्वरको अनि यो समुद्रको गहिरोमा हुन्छ होइन। अनि अनि धेरै पटक पुराण्यमा चाहिँ के अरे बाइबलमा नै यो समुद्रलाई चाहिँ अन्य जातिहरू जाति जातिहरू भनेर चाहिँ चित्रण गरेको छ, अनि त्यसको गहिराईबाट चाहिँ निकालिएको यो मोती एउटा है, त्यसैले एउटा मण्डली छ है, वास्तवमा स्थानीय मण्डली धेरै छन् तर ख्रिस्टको एउटा शरीर छ, एउटा प्रभु, एउटै पिता होइन, एफेसियस 4 हेर्नुहोस् न होइन। अनि त्यसैले एकताको कुरा पनि छ जसको लागि चाहिँ प्रभु येशूले आफ्नै प्राणै दिनुभएको छ। अनि त्यसैले ख्रिस्टले हो है पापीलाई चाहिँ बचाउनलाई चाहिँ त्यत्रो मूल्य तिर्नु भएको। अनि एउटा इन्डिया भएको एउटा घटना पढेँ नि. एउटा व्यक्तिले चाहिँ उसको बुवा चाहिँ धेरै पटक समुद्रको गहिरीमा जाँदै मोती खोज्ने रहेछ अनि मोती बेच्ने रहेछ, मोती खोज्दै खोज्दै अनि कति चाहिँ जम्मा पनि गर्दो रहेछ. अनि बुवा मरिसकेको रहेछ नि, छोरासँग यो रहेछ नि. उसले चाहिँ उसको एकदमै एउटा उसलाई उसले चाहिँ एउटा आफ्नो मित्रलाई एउटा विदेशी मित्र रहेछ साहिब भन्ने रहेछ चाहिँ उसलाई चाहिँ एउटा उपहार दिन चाहेको थियो. अनि मोतीहरू दिँदाखेरि चाहिँ उसले चाहिँ एउटा मोती देखायो अनि उसले भने यो चाहिँ सबभन्दा बढी मूल्य सबभन्दा मूल्य परेको चाहिँ यही हो भन्छ. यस्तै रहेछ, मलाई त उस्तै लाग्छ नि त सबै भनेछ. तर यो होइन, यो चाहिँ एकदम बढी मूल्य छ किनभने यही मोती भेट्टाउन जाँदा चाहिँ मेरो बुवा मरेको भनेपछि उसको प्राण नै तिरेर चाहिँ भनौँ न त्यो मोती चाहिँ प्राप्त गर्यो. त्यसैले यो चाहिँ मेरो लागि धेरै मूल्य छ भनेर उसलाई दिँदो रहेछ. यीशु ख्रीष्टले चाहिँ हामीलाई यसरी बचाउनलाई, पापको गहिराईबाट निकालेर चाहिँ सुन्दर बनाउनलाई है उहाँले चाहिँ आफ्नो प्राण दिनुभयो. अनि त्यसैले अनि मोती के को लागि प्रयोग गरिन्छ? मोती चाहिँ एकदम देखाउनको लागि प्रयोग गरिन्छ, होइन कहाँ लुकाउन त होइन, होइन एकदम प्रकट गर्ने. त्यसैले प्रभु यीशुले आफ्नो महा अनुग्रह देखाउनलाई चाहिँ युग युगसम्म मण्डलीलाई चाहिँ आफ्नो देखाउने सम्पत्तिको रूपमा गर्नुहुन्छ. एफसी 2 को 7 लेखेको छ उहाँको आफ्नो यो मेरो मूल्यवान मेरो आफ्नै प्राणले किनेको मोती भनेर चाहिँ देखाउनुहुन्छ. अनि अन्तिममा चाहिँ अब एउटै मात्र बाँकी सके अरे, होइन त्यो चाहिँ महाजालको दृष्टान्त चाहिँ 47 फेरि स्वर्गको राज्य समुद्रमा हालिएको एउटा महाजाल जस्तो हो जसले हरेक किसिमबाट बटुल्यो. त्यो भरिएपछि तिनीहरूले किनारमा तानेर ल्याए अनि बसेर तिनीहरूले असल असललाई भाँडाहरूभित्र जम्मा पारे तर खराब जतिलाई फालिदिए. यस्तै नै संसारको अन्तमा हुनेछ. स्वर्गदूतहरू आउनेछन् र दुष्टहरूलाई धर्मीहरूका बीचबाट अलग पार्नेछन् र तिनीहरूलाई आगोको भट्टीभित्र फालिनेछन् फालिदिनेछन्. त्यहाँ रुवावासी र दारा किटाई हुनेछ. यो ठुलो महाजालको कुराको पनि यो चाहिँ कुन चाहिँ दृष्टान्त जस्तै छ भने सामा र गाउँ जस्तै छ, मिश्रित छ, छुट्याइन्छ, विश्वासीहरू रहन्छन् स्वर्ग राज्यभित्र पस्छन्, अविश्वासीहरू चाहिँ नष्ट हुन्छन् परमेश्वरको न्यायमा है. अनि त्यसरी यो महाजालमा परेको विभिन्न माछाहरूलाई छुट्याएको कुराबाट चाहिँ त्यो देखाउँछ है. अनि अन्तमा चाहिँ के अरे हामी यो भाग पढेर चाहिँ हामीले अब के गर्ने भन्ने कुरा हामी पढ्नेछौँ है. त्यो चाहिँ 51 यीशुले तिनीहरूलाई भन्नुभयो अब स्वर्गको राज्यको रहस्यहरू बताउनु भयो अनि एउटा प्रश्न सोध्नु भयो. अनि मैले पनि तपाईँहरूलाई प्रश्न गर्नु पर्ला किनभने अब 3 भयो हाम्रो तालिम भएको है. त्यो प्रश्न के हो भने 51 यहाँ लेखेको छ, यीशुले तिनीहरूलाई भन्नुभयो के तिमीहरूले यी सबै कुराहरू बुझ्यौ? त्यसले तपाईँहरूको जवाब के हुन्छ? अनि 12 चेलाहरूले चाहिँ यसरी जवाब दिन्छन् हेर्नुहोस् न, तिनीहरूले उहाँलाई भने ज्यू प्रभु भन्छ. उनीहरूले खास बुझे त थिएन, उनीहरूले ज्यू प्रभु बुझे जस्तो लागेको उनीहरूलाई. 52 तब उहाँले तिनीहरूलाई भन्नुभयो यस कारण ए ल तिमीहरूले बुझेको छु भनेकोले तिमीहरूको जिम्मेवारी छ एउटा, बुझ्नु भयो, तालिममा बसियो बुझेछु भनेपछि त अब एउटा जिम्मा आउँछ नि त 81 होइन, त्यो जिम्मा के हो भन्न थाल्नुहुन्छ. तब उहाँले तिनीहरूलाई भन्नुभयो यसकारण स्वर्गको राज्यका लागि शिक्षा दिएको हरेक शास्त्री घरको एउटा मालिक जस्तो हो जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना चिजहरू निकाल्छ. त्यसैले यो नयाँ के अरे पुराना कुराहरू भनेको के हो? पुरानो नियमको कुराहरू है ढुकुटी. नयाँ भनेको थियो जुन अब भर्खरै बताउनु भएको छ, नयाँ कुराहरू जुन चाहिँ रहस्य थियो पुरानो नियममा बताएको थिएन. यो स्वर्ग राज्य रहस्य अब दुइटैको जिम्मेवारी तिमीहरू भयो भन्नुहुन्छ. अनि अनि यस्तो भयो यीशुले यी दृष्टान्तहरू भनिसक्नु भएपछि त्यहाँबाट हिँड्नु भयो. अब हामी पनि हिँड्ने बेला हुन लाग्यो है. हुन्छ, तपाईँहरूलाई धेरै धन्यवाद छ, एकदमै धैर्य गर्नुभयो. लामो लामो क्लासहरू चिसोमा होइन जाडोमा अँध्यारोमा कहिले काहीँ फेरि लामो लामो बाटोदेखि हिँड्दै आउनु परेको छ, हिँड्दै जानु परेको छ है. अनि कतिले आफ्नो जस काम साम धाम छोडेर भए पनि होइन केही न केही मूल्य चुकाएर भए पनि आउनुभएको छ है. नत्र भने तपाईँ कहाँ कहाँ जान सक्नुहुन्थ्यो है, मेला जान सक्नुहुन्थ्यो होला होइन, घरको कति काम भ्याउँथ्यो होला, बाख्रालाई हेरचाह गर्न सक्नुहुन्थ्यो होइन. तर तपाईँहरूले चाहिँ परमेश्वरको रहस्यका कुराहरू जुन हामीलाई दिएका छन् त्यो जान्नलाई चासो लिएर आउनुभयो है. प्रभुको आशिष स्वस्थ तपाईँहरूमाथि. सबैमाथि, अनि हामी यहीँ अन्त गर्नेछौँ। अनि यसो गर्न राम्रो होला, आज चाहिँ एउटा भजन गाउनेछौँ, अनि जुन सूचना हिजो दिएको थियो स्वेच्छामा होइन, आफूलाई आफ्नो स्वेच्छामा हो, हामी एउटा सानो भेटी सङ्कलन, प्रेम भेटी भनौँ यसलाई, सङ्कलन गर्नेछौँ। अनि यो चाहिँ जुन कुराहरूलाई हामीले भनेको थियौँ त्यसलाई प्रयोग गर्नेछौँ। अनि यदि पहिला तपाईँ यसको एकजना यसो गर्नु पर्ला, कसैले ऊ गर्नु पर्दैन, म यहाँ उपासनालाई दिन्छु, अनि उपासनाले चाहिँ पास गर्दै अनि यसरी पास गर्दै जानुहोस्। अनि 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 साढे आउने छन् यीशु राजा है, त्यो गाउँ तिन सय सात बुझ्छ है, राजा भन्ने स्थान चाहिँ वास्तव इजरायलको भएर पनि हामीले पनि उहाँलाई चाहिँ सर्वोच्च राजा चाहिँ भन्न सक्छौँ, मन्दिरको दुलाई दुला अगाडि बढाउने गरेको छ। हामी तिन सय सात मैले बताएर चाहिँ अन्तर्गत ठिकै हो नि। यो चित्रमा चाहिँ एउटा कुरा चाहिँ
थपेपछि चाहिँ हामीलाई केही अलमलबाट जोगिन्छ। त्यो के भने चाहिँ त्यति मात्र हेर्दा कसै कसैलाई के लाग्ला भने, भनेपछि त मण्डली चाहिँ दोस्रो आगमन नभएसम्म चाहिँ यहीसम्म पुग्छ जस्तो देखिन्छ होइन। अब दोस्रो आगमन चाहिँ दुईटा भाग छन् कि, त्यति म बताएर अन्त गर्छु। एउटा चाहिँ प्रभु येशु हावामा मण्डलीलाई लिन आउनु भएर लानुहुन्छ, त्यसपछिको सात वर्ष छ, यहाँ सात लेख्छु म होइन, अनि त्यसपछि उहाँ चाहिँ उहाँको दोस्रो आगमन हुन्छ है, यो चाहिँ दोस्रो आगमन होइन। अनि यो पहिलो भाग चाहिँ जुन भर्खर गाउँदैछौँ, चाँडै आउनेछन् येशु राजा, हामीलाई लान हामीलाई मण्डलीलाई लिन भनेको चाहिँ यो चाहिँ यो सात वर्षको सङ्कष्ट कालभन्दा ठ्याक्कै अगाडि हो है, जुन चाहिँ हामी प्रभुको इच्छामा अब चैत महिनामा चाहिँ फेरि यसरी नै मौका हामी लिन प्रयास गर्नेछौँ, अनि जुन बेलामा चाहिँ यी कुराहरू चाहिँ अलिअलि अध्ययन हुन्छ जस्तो लाग्छ मलाई। ल त आउनुहोस् हामी प्रार्थना गरेर अन्त गरौँ है। धन्यवाद चढाउँदछौँ परमेश्वर पिता, तपाईँले हामीलाई तिन दिन सँगै बस्न तपाईँको प्रेम पत्र रहस्यहरू खोलिएको वचन हामीले हेर्न पायौँ, बुझ्नलाई तपाईँको प्रिय पुत्रलाई प्रकट गरिएको यो सुन्दर वचन हामीले हेर्न पायौँ। धन्यवाद चढाउँदछौँ, तपाईँको मनको विचारहरू पहिलाभन्दा अझ राम्रोसँग बुझ्न पायौँ, अनि तपाईँले हामीलाई कसरी हेर्नुहुन्छ र के चाहनुहुन्छ त्यो पनि हामीले बुझ्न पायौँ, र साथै तपाईँको योजना र आउने दिनहरूको लागि र यस वर्तमान युगको लागि पनि तपाईँले अघिबाटै बताइदिनु भएकोले हामी वरिपरि जस्तै परिस्थितिमा पनि प्रभुले भन्नुभएको थियो भन्दै हामी अगाडि बढ्न सक्छौँ। पिता धन्यवाद छ, अनि हाम्रो हृदयदेखि तपाईँलाई हेर्दछौँ, हामी भण्डारीहरू हौँ, जे जे सिकेका छौँ हाम्रो जीवनमा तपाईँले नै अनुग्रहले हाम्रो जीवनलाई बदल्दै लगिदिनुहोस् पिता, तपाईँको पवित्र आत्मामा भर पर्छौँ र अब तपाईँलाई नै हेर्दछौँ तपाईँको इच्छामा आउने दिनहरूमा पनि पिता धन्यवाद छ। अनि आज फर्कनको लागि तपाईँको कृपा होस्, अनि जसको विभिन्न कमजोरीहरू छन् आइती बहिनीको खुट्टाको समस्या सब जान्नुहुन्छ, अनि तपाईँको वचनको तृष्णा गर्दै टाढा टाढादेखि पनि आउनुभएको छ, साथै हाम्रा प्रिय भाइहरू आउनुभएको छ, उहाँहरूलाई पनि हामीसँगै अध्ययन गर्ने हामीलाई मौका दिनुभयो, अनि सबकोलाई धन्यवाद छ जुन आशिष पायौँ हामीले आपसमा एकअर्का आपसको संगतिमा, अनि जुन यो भेटी पनि संकलन गर्न पायौँ, यी सबबाट तपाईँकै महिमा होस्। धन्यवाद छ प्रभु येशूको नाममा, आमेन। अब सबैलाई मेरो तर्फबाट जय मसीह छ, र यहाँ त गर्ने छ हाम्रो बाइबल तालिम मङ्सिर 2066